الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين اما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. آج پیر کا دن ہے، پیر کے دن ہمارے ہاں تصوف سے متعلق جو سوالات ہوتے ہیں ان کی جوابات دینے کی کوشش کی جاتی ہے. السلام علیکم. مدر شاہ صاحب، آپ کی برکت سے ظہر سے پہلے مناجات مقبول کی ایک منزل اور عشاء کی نماز کے بعد المنزل جدید کو پڑھنے کی سعادت حاصل ہوتی ہے، الحمدللہ. ایک مسئلہ درپیش ہے کہ پڑھنے کے دوران سخت نیند آتی ہے، اتنی تیزی ہوتی ہے نیند میں کہ چند لمحوں کے لیے ادھر ہی سو جاتا ہوں، پھر پڑھنا شروع کرتا ہوں، پھر نیند آ جاتی ہے، لیکن پہلے اور بعد میں نیند کا نام و نشان بھی نہیں ہوتا. اللہ اکبر. ظاہر ہے جس چیز میں ہمارا فائدہ ہوتا ہے اور آخرت کا فائدہ ہوتا ہے اس کے لیے تو شیطان ہمیں نہیں چھوڑے گا، تو یہ شیطانی نیند ہوتی ہے. اگر آپ تجربہ کرنا چاہیں تو یہ سفر میں جس وقت انسان نماز کے لیے وضو رکھتا ہے، کیونکہ وضو کرنا مشکل ہوتا ہے سفر میں، تو اس وقت جب تک انسان نے نماز نہیں پڑھی ہوتی اس وقت تک اتنی نیند آتی ہے کہ اس نیند کا روکنا بڑا مشکل ہوتا ہے. لیکن جیسے وہ وقت گزر جائے، نماز پڑھ لے یا وضو ٹوٹ جائے، جھونکا آ جائے، اس کے بعد پھر نیند نہیں آتی. اس کا مطلب سارا زور اسی پر لگا ہوتا ہے کہ یہ نماز نہ پڑھ سکے. اسی طریقے سے جو کام، جیسے کہ حضرت مجدد الثانی رحمۃ اللہ ارشاد فرمایا کہ عام طور پر عام ذکر سے درود شریف افضل ہے، کیونکہ اس میں ذکر بھی ہے، دعا بھی ہے اور درود بھی ہے. لیکن مشائخ جو ذکر دیتے ہیں وہ درود شریف سے بھی زیادہ افضل ہے، کیونکہ اس کی وجہ ہے کہ وہ فرض کے قائم مقام ہے، کیونکہ اپنی اصلاح کرنا فرض ہے، تو جو چیز فرض ہوتا ہے وہ اس کا مقدمہ بھی فرض ہوتا ہے. تو یہ اصل میں گویا کہ اس وجہ سے جو ذکر ہم کرتے ہیں اپنی اصلاح کے لیے تو شیطان اس کے لیے کبھی بھی نہیں چھوڑے گا. مجھے اکثر خواتین فون کرتی ہیں کہ شاہ صاحب، وہ جو آپ نے ذکر دیا ہے، تیسرا کلمہ، درود شریف، استغفار، سو سو دفعہ کا، وہ تو ہم کر لیتی ہیں لیکن مراقبہ ہمارے لیے مشکل ہے. میں اکثر کہتا ہوں کہ مراقبہ آپ کے لیے کیوں آسان ہوگا؟ کیونکہ مراقبہ میں آپ کی ترقی ہے، آپ کی اصلاح ہو رہی ہے. اور جو تیسرا کلمہ درود شریف استغفار، یہ ثوابی ذکر ہے، اور ثواب کو ضائع کرنا شیطان کے لیے کوئی کام نہیں ہے. بہت آسانی کے ساتھ ثواب کو ضائع کر سکتے ہیں، آپ کے حج کو بھی ضائع کر سکتے ہیں، آپ کے تہجد کو بھی ضائع کر سکتے ہیں، آپ کے مطلب خیراتوں کو بھی ضائع کر سکتا ہے، اس کے لیے کوئی مشکل نہیں ہے. لیکن یہ جو اصلاح والا کام ہے اس کے لیے بہت مشکل ہے، یہ اس کے لیے پہاڑوں جتنی بات ہے. اس وجہ سے اس میں کافی آپ کو مشکل پڑے گی، لیکن آپ نے کیا کرنا ہے؟ آپ نے ڈٹ جانا ہے. تو اس کے لیے پھر یوں کرے کہ آپ تو یہ کر لے، بھائی میں نے کرنا تو یہ کرنا ہے، اس کو تو چھوڑنا نہیں ہے، چاہے جتنا مرضی کرو، لیکن آیت الکرسی اس سے پہلے پڑھ کر اپنے اوپر دم کر لیا کرو، کیونکہ آیت الکرسی کا توڑ جو ہے نا وہ شیطان کے پاس نہیں ہے. تو آیت الکرسی جو ہے نا آپ پڑھ کے آپ اپنے اوپر دم کر لیا کریں، پھر ذکر کر لیا کریں، لا الہ الا اللہ محمد رسول اللہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. حضرت جی آپ خیریت سے ہے؟ میں فلاں سعودی عرب ریاض سے بات کر رہا ہوں. میرے ذکر کی تفصیل اس طرح ہے، لا الہ الا اللہ 200 مرتبہ، لا الا اللہ 200 مرتبہ، اللہ اللہ 200 مرتبہ، اور اللہ 100 مرتبہ. اور مراقبہ 5 لطیفہ، قلب پر 5 لطیفہ، روح پر 5 لطیفہ، سر پر 5 لطیفہ، خفا پر اور 5 لطیفہ، اخفا پر. اور کائنات کی ہر چیز اللہ کا ذکر کر رہی ہے، سننا اور لطائف اللہ کا ذکر کر رہے ہیں. 15 منٹ مراقبہ اللہ تعالیٰ کی شیونات ذاتیہ کا فیض آپ صلی اللہ علیہ وسلم کے قلب پر آ رہا ہے، اور آپ صلی اللہ علیہ وسلم کے قلب مبارک سے فیض میرے شیخ کے قلب پر آ رہا ہے، اور شیخ کے قلب سے میرے لطیفہ سر پر آ رہا ہے. ٹھیک ہے، سبحان اللہ، بڑی اچھی بات ہے. اللہ جل شانہ استقامت نصیب فرمائے. ابھی آپ یہ سارا کچھ کریں گے لیکن اتنی تبدیلی آپ کر لیں کہ مراقبہ شیونات ذاتیہ کے بجائے آپ مراقبہ صفات سلبیہ، یعنی مطلب جو ہے نا جو وہ تنزیہ کا، یہ آپ شروع کر لیں 15 منٹ کے لیے. اور وہ یہ ہے کہ جو صفات اللہ کے شان شان نہیں ہے، اللہ اس سے پاک ہے، تو اس تنزیہ کا جو فیض ہے وہ آپ صلی اللہ علیہ وسلم کے قلب مبارک پہ، اور آپ صلی اللہ علیہ وسلم کے قلب مبارک سے میرے شیخ کے قلب پر، اور शेख के कल्ब से मेरे लतीफ़े खफी पर आ रहा है। अभी इंशाल्लाह 15 मिनट के लिए करेंगे, बाकी चीज़ें वही होंगी इंशाल्लाह। अस्सलाम वालेकुम हज़रत जी। हज़रत जी, मैं फलाह बौलपुर से बात कर रही हूँ। हज़रत जी, आपने जो असकार बताई वो अल्हम्दुलिल्लाह बाकायदगी से कर रही हूँ। कल्ब पर मुबारका 10 मिनट करती हूँ, रूह पर मराकबा 10 मिन्ट करती हूँ, लतीफ़ा सिर पर 15 मिनट करती हूँ। कल्ब रूह अल्हम्दुलिल्लाह महसूस हो रहे, लतीफ़ा सिर पर अभी पूरी तरह से कुछ महसूस नहीं होता। तो अभी इंशाल्लाह अज़ीज़ ये 15 मिनट का जो लतीफ़ा सिर पर है उसको एक महीना और कर ले, और बाकी ये मत गो है कि आप इस पूरे जो तरीका है वो उसको आप एक महीना और चलाएं, ताकि लतीफ़ा सिर पर भी ऐसे महसूस हो जैसे कि बाकी लतीफ़ा पर हो रहा है। यानी अभी आप एक महीना ये और कर ले ताकि लतीफ़ा सिर पर भी ऐसे महसूस हो अल्लाह तआला जैसे बाकियों पर हो रहा है। अस्सलाम वालेकुम रहमतुल्लाह बरकातहू। हज़रत जी, पाँचवीं हफ्ता था जुम्मे की कारगुजारी दर्जे अल्हम्दुलिल्लाह तकबीरुल्लाह का चिल्ला जारी है। ज़िक्र 200 200 200 5000 मरतबा दौरान हफ्ते एक मरतबा 5000 वाला जिक्र रह गया है। ताकीद दुआ बराए नमाज़ों और कल्ब की हिफाजत की हर वक्त पढ़ता रहता हूँ। सुबहानअल्लाह, अल्लाह ताला आपको मज़ीद इस्तिक़ामत नसीब फरमाए। इसको जारी रखें, अल्लाह ताला मज़ीद इस्तिक़ामत नसीब फरमाए। अस्सलाम वालेकुम रहमतुल्लाह बरकातहू। हज़रत जी, मेरे मंदरजे अज़कार को तकरीबन 30 दिन हो गए। ला इलाहा इल्लल्लाह 200 मरतबा, इल्लल्लाह 400 मरतबा, अल्लाह अल्लाह 600 मरतबा, और अल्लाह अल्लाह 4500 मरतबा। जिक्र के बाद दिल की तरफ 5 मिनट तवज्जो करता हूँ, आया वो अल्लाह अल्लाह कर रहा है नहीं। हज़रत जी, अर्ज़ है कि मुझे अपने दिल की ऐसी कैफियत महसूस नहीं हो रही, आपके जिक्र की क्या तरतीब रखनी है, रहनुमाई फरमाएँ। मजीद, आजकल अक्सर मुझे किसी एक जगह बैठ कर एक सुई से जिक्र का कम मकद मिलते, अपने चलते फिरते जिक्र मकम इसलिए चलते फिरते जिक्र मुकम्मल करना पड़ता है। दुआओं की खुसूसी दरख्वास्त। दो बातें अर्ज करूंगा इस मकसद के लिए। एक तो ये बात है कि सबके लिए एक रास्ता नहीं है, सबके लिए एक तरीका नहीं है। अल्लाह ताला ने जितने लोग पैदा किए उतने ही रास्ते अल्लाह ताला तक पहुंचने के। तो इस वजह से अगर आप वो लताइफ वाला जिक्र नहीं कर सकते तो ज़रूरी नहीं कि लताइफ वाले जिक्र से ही लोग पहुंच जाएं। ये दूसरा जो जिक्र है ज़ुबानी, इससे भी ये अल्लाह ताला पहुंचा देते हैं। तो अभी आप इस तरह करें कि बाकी चीज़ें ला इलाहा इल्लल्लाह 200 मरतबा, इल्लल्लाह 400 मरतबा, अल्लाहु अल्लाह 600 मरतबा, और अल्लाह अल्लाह 5000 मरतबा आप शुरू कर ले, और 5 मिनट वाला जिक्र अब दिल का ना करें। आपके लिए फ़िलहाल ये काफ़ी है, ये बात तो एक हो गई। दूसरी बात यह है कि आप अगर अपना फ़ायदा चाहते हैं तो इसको आप टॉप प्रायोरिटी देंगे तो फिर फ़ायदा होगा। चलते फिरते जिक्र इलाजी मुकम्मल करना, उससे काफ़ी इसका असर कम हो जाता है। इसकी वजह कि इसमें अल्फाज इतने अहम नहीं है जितनी तवज्जो अहम है। हज़रत मौलाना अशरफ अली तानवी मुसब से एक साहब ने पूछा कि हज़रत, हम जो जिक्र करते हैं ये इल्लल्लाह का और अल्लाह अल्लाह का, तो बाज़ दफ़ा महसूस होता है कि जैसे हम वो नहीं कह रहे हैं जो कि कहना चाहिए। मसलन अल्लाह अल्लाह के पूरे तलफ़्फ़ुज़ तजवीद के कायदे के मुताबिक नहीं हो पा रहे, इल्लल्लाह का भी। हज़रत ने बड़ा अजीब जवाब दिया, और ये मेरे ख्याल में सुनहरे रूप से लिखने की काबिल, ने फरमाया कि सवाबी जिक्र में तजवीद है, क्योंकि वो सवाबी जिक्र वो अल्फाज के अंदर आ जा रहे हैं। चाहे आप आहिस्ता करें, चाहे आप पुकार के करें, कुरान पाक की तिलावत करें, दुरूद शरीफ पढ़े, उसमें सही पढ़ना लाजिम है, क्योंकि उसमें अजर ही इसका है अल्फाज का। जबकि जो इलाजी जिक्र है उसमें असल मकसूद इलाज है, और उसके लिए वो तवज्जो है जो जिक्र के साथ होती है। जैसे ला इला इल्लल्लाह का मफहूम अगर आपके जहन में है तो अल्फाज अगर पूरे वो नहीं निकल रहे फिर भी आपको उसका फ़ायदा होगा। इन ला इला इल्लल्लाह इल्लल्लाह वो अल्फाज अगर वो नहीं भी होंगे लेकिन आप अपनी तरफ से कर रहे होंगे, लेकिन आपका जो मफहूम है उसके जहन में है एक, दूसरा वो कैफियत उसके साथ जो है वो अगर ठीक है तो उसका फ़ायदा आपको पूरा होगा, क्योंकि इसमें अल्फाज मतलूब नहीं है, اس میں وہ کیفیت مطلوب ہے. تو اس وجہ سے اب علاجی ذکر میں اگر آپ نے چلتے پھرتے پورا کرنا ہے تو آپ نے اس کو ثوابی ذکر کی طرح کر لیا نا. تو ثوابی ذکر بے شک آپ چلتے پھرتے کر لیا کریں, اس میں میں آپ سے کچھ نہیں کہوں گا. تیسرا کلمہ, درود شریف, استغفار چلتے پھرتے پورا کر لیا, کوئی بات نہیں. حضرت تانوی رحمۃ اللہ علیہ فجر کی نماز کے بعد مشی کیا کرتے تھے, واک کرتے تھے, اور چونکہ حافظ قرآن تھے اس وجہ سے حمائل شریف چھوٹی سائز کی وہ اپنے کے حضرت کے پاس ہوتی تھی, اور جہاں سے پڑھنا ہوتا تھا اس پہ ظاہر مل انگلی رکھی ہوتی تھی, اور چلتے چلتے پڑھتے جاتے تھے, اور پھر واپسی میں بھی چلتے چلتے پڑھ رہے ہوتے تھے. تو مشی بھی ہو رہی تھی, تلاوت بھی ہو رہی تھی, قرآن پاک کا منزل بھی ہو رہا ہوتا تھا. تو گویا کہ اس طرح مطلب ظاہر ہے اگر آپ ثواب کے لیے کر رہے ہیں تو ثواب عین ممکن ہے کہ چلتے چلتے کرنے ثواب میں کچھ کمی ہو جائے, اس میں کوئی شک نہیں, لیکن ہوگا تو ثواب ہوگا نا, ثواب ہوگا تو صحیح. ہاں جی, تو لیکن یہ جو علاجی ذکر ہے اس سے پھر علاج نہیں ہوگا, اس کے ساتھ مسائل ہو جاتے ہیں, کیونکہ اس میں توجہ کی ضرورت ہے, اس میں اہتمام کی ضرورت ہے. جب تک آپ نے اہتمام اس کا شروع نہیں کیا ہوگا اس وقت تک ٹھیک ہے آپ چلتے رہیں, جتنا بھی نہ ہونے سے تو کم از کم بہتر ہوگا, لیکن اس سے زیادہ توقع پھر نہ کیا کریں کہ مجھے بہت زیادہ فائدہ ہوگا, اس وہ والی بات نہیں ہو سکے گی. تو اس کا آپ خیال رکھیں. حضرت سید مولائی عشاء صاحب دامت برکاتم بسد احترام, السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اللہ پاک آپ کو حیات طیبہ اور عافیت والی زندگی نصیب فرمائے, اور ہم سب متعلقین کو آپ سے استفادہ نصیب فرمائے. نومبر دسمبر کے احوال کی تفصیل خدمت اقدس میں حاضر ہے. الحمدللہ تمام نمازیں اور تہجد کا سلسلہ جاری ہے. نومبر کی تیسرے ہفتے ایک ہی روز آفس میں ظہر اور عصر قضا ہو گئی, جبکہ وضو اور تیاری تھی. اس وقت کچھ ارجنسی آفس کے معاملات کی ہو گئی, اور باوجود ذہن میں الارم بجتا رہا تھا کہ مجھے نماز پڑھنی ہے, لیکن نماز کا وقت قضا ہو گیا, حتیٰ کہ مغرب کا وقت داخل ہو گیا. انا للہ وانا الیہ راجعون. انشاءاللہ چھ روزے اس ہفتے سے رکوں گا. رجوع الی اللہ, توبہ کی توفیق ہو گئی تھی, استغفار کے نوافل کا ارادہ ہے. خاموشی کا مراقبہ نومبر سے دوسرا مہینہ جاری رہا, لیکن دسمبر میں ذہن متوجہ نہیں رہا, لیکن کوشش رہی کہ جب تک رائے طلب نہ کی جائے تب سے رائے سے اعتراض کیا جائے. اللہ منجل کفن حورم کا 313 تسبیحات کا سلسلہ نومبر کے دوسرے ہفتے سے دسمبر کے پہلے ہفتے میں تسلسل برقرار نہ رہا, کیونکہ رات کافی جو ہے الارم کا لگا کر کئی راتیں اٹھ کر پڑا, اور کچھ راتیں باوجود الارم کی نہیں اٹھ سکا. ساتھیوں سے وقت تبدیل کرنے کا مشورہ ہوا, لیکن تجویز ہوا کہ وقت نہ بدلا جائے, لہٰذا وقت تبدیل نہیں کیا. اب دو ہفتے سے روٹین بحال ہو گئی ہے. واک 3 سے 4 گھنٹے جاری ہے, اس میں روزانہ کا بیان توجہ سے سننا نصیب ہو جاتا ہے, اور بہت سے اشکالات اور سوالات کا جواب بنا پوچھے مل جاتا ہے. دسمبر کے اوائل میں ایک بیان میں قرآن پاک کی تلاوت سمجھ کا ارشاد ہوا, قرآن پاک سننے کا ارادہ کیا. الحمدللہ روزانہ ایک سے پارہ بما ترجمہ سن لیتا ہوں, 23 پارے مکمل ہو گئے. آفس آتے جاتے بیان اور قرآن مکمل سن لیتا ہوں. پہلے بیٹھ کر سن لے کے دماغ پہ انودگی تاری تھی, اب واک میں سنتا ہوں تو ذہن میں متوجہ رہتا ہے. بچپن میں سبق بھی چل کر یاد کرتا تھا, شاید ریفلیکس اس طرح ہو گئے ہیں کہ بیٹھ کر سننے سے چل کر سننا زیادہ مؤثر محسوس ہوا. اب کوئی 3 مہینے کا تجربہ کیا تو فائدہ محسوس ہوا. بیوی کا مراقبہ شروع ابھی نہیں ہو سکا, یاد دہانی کروانے پر ہمیشہ سے مینا اتارنے والی کیفیت دیکھی, لیکن عمل میں تعطل ہے. میں عرض کر دیا کہ حضرت جی سے شکایت کروں گا, امید ہے کہ شاید سن کر عمل نصیب ہو جائے گا. بچوں کی دروش ابتداد مقرر نہیں کی جاری ہے, ان کی مراقبات اور رات شروع کروائی جا سکتے ہیں. عمر درج ذیل ہے, بیٹا 16 سال, بیٹی 12 سال, بیٹا 7 سال. نمازیں سب پڑھتے ہیں الحمدللہ, دعاؤں کی درخواست. لا الہ الا اللہ محمد رسول اللہ. ہر شخص کو ایک جواب نہیں دیا جا سکتا, لبارے کا ایک ترتیب نہیں ہوتا. چونکہ آپ سے ہرگز یہ توقع نہیں تھی کہ آپ دفتر میں نماز آپ سے قضا ہو جائے, اس کا بہت تکلیف ہوا. اللہ تعالیٰ آپ کو اس کی تلافی کرنے کی توفیق عطا فرمائے. بہت سنگین غلطی ہے, اور دنیا کو آخرت پر غلب کرنے کا انتہائی مکروہ صورت ہے. تو اس پہ اس کو اتنا لائٹ نہ لے, मतलब ये बहुत बड़ी गलती है, और ये मेरे ख़्याल में ये चीज़ रोज़ों से भी शायद तलाफ़ी वाली बात बज़ाहिर मुझे मुमकिन नज़र नहीं आ रही। एक सहाबी रसूल सल्लल्लाहु अलैहि वसल्लम का वाक़या है कि वो नमाज़ पढ़ रहे थे नफल, और बहुत घना बाग था उनका, तो उसमें कोई परिंदा आया और वो परिंदा उसमें पंस गया, बाहर नहीं निकल पा रहा था, नमाज में उनकी तरफ ख्याल चला गया। नमाज में उस तरफ ख्याल चलने से उनके ऊपर इतना असर हुआ कि आप सल्लम के पास आया और कि या रसूल्ला, मेरे दुनिया ने मेरे दिल को अपनी तरफ मुतवज्जे कर लिया, मैं इस बाग को सदका करना चाहता, तो इस बाग को सदका किया। अब हमें साबा के तरीक़े पर चलना तो है, जाहिर है, मतलब वो तो माना आले वसहाबी वाली बात है, तो ठीक है उस हद तक तो नहीं कर सकते, लेकिन डायरेक्शन तो वही है, लिहाजा इसकी तलाफ़ी की कोई सूरत अगर आपके जहन में हो जिसके कम से कम मुझे इत्मीनान हो सके, तो आप इसके लिए सोचें, क्योंकि ये मामला बहुत गंभीर है। नमाज जल्दी जल्दी भी पढ़ी जा सकती है ऐसे मौके पर, इस वजह से मैं अपने साथियों से कहा करता हूँ कि जल्दी नमाज पढ़ना भी सीखे और आहिस्ता आहिस्ता नमाज पढ़ना भी सीखे, कि जहाँ पर जल्दी, जैसे सफ़र में बाज़ दफ़ा मौके ऐसे आते हैं कि इंसान को बहुत टाइम कम होता है, तो उस वक्त जल्दी नमाज पढ़ सकता हूँ, उसको इसकी तरतीब का पता हो। हमारी ज़िंदगी में कई दफ़ा इस किस्म के मौके आए हैं, सिर्फ एक बताता हूँ। एक दिन हमारे वाइवा थे दो, अमूमन एक वाइवा होता था, वो इंजीनियरिंग का फाइनल ईयर था, तो दो वाइवे थे और पता भी नहीं था किस वक्त बुलाएं, मतलब सारे मसला ये था। तो हमारे कुछ कुलीग जो थे वो, उन्होंने काने भी नहीं खाए, नमाज भी नहीं पढ़ी जोर की। मैंने उसे कहा भाई जो मर्जी हो जाए, मैंने काने भी खाने नमाज भी पढ़नी, तो मैं चला गया, खाना भी खाया नमाज भी पढ़ी, फिर इसके बाद आया, उस वक्त तक इंतज़ार हो रहा था। एक वाइवा तो हो गया, अब दूसरा वाइवा असर के बाद आना था और असर की नमाज का वक्त बिल्कुल जा रहा था, लेकिन बावजूद अभी तो मैं अपने साथियों से कहा, मैंने कहा मैं अपने जो जहाँ पर वो प्रोजेक्ट देखने के लिए आएंगे, तो आप, मैं उधर खड़ाऊँगा, वो जैसे वो रवाना हो जाए मुझे इशारा करना, तो उन्होंने जैसे मुझे इशारा किया मैंने उसी वक्त चार रकात रुमाल डाल के पढ़ लिए, उनके आने से पहले पहले मैंने नमाज पढ़ ली थी, और फिर माशाल्लाह वो आ गए और अल्लाह ताला ने हमें बहुत अच्छे मार्क्स उसमें दे दिए और बड़े खुशगवार। बल्कि वाइवा में जो थे उसने मुझसे पूछा, बल्कि उनको खुद एहसास था कि काफ़ी लोग डिस्टर्ब हुए, पूछा भाई आप लोगों ने खाना खाया है तो दो ने कहा कि नहीं खाया, मैंने कहा मैंने खाना भी खाया नमाज भी पढ़ी आज, कहते आप एक दिन खाना भी नहीं छोड़ सकते, कैसे मुझे आए, हमने उस पर लिखा था ना कि, तो मैंने कहा कुफार के साथ जब लड़ाई होती तो उसके लिए ताकत भी तो चाहिए तो सारे खाना भी खाना चाहिए नमाज भी पढ़ना चाहिए, बहुत कहा लगाया उन्होंने, बड़े नंबर भी दिए। मकसद मेरा यह है कि यही टेस्ट होते हैं, यही टेस्ट होते हैं, इस वजह से आइंदा इस किस्म की हरकत तो बिल्कुल ना हो। अगर इस किस्म के हालात आ सकते हैं तो एक छोटा जायनमाज मिल सकता है, वो इंसान जेब में भी डाल सकता है और वो इंसान के पास हो, और अगर ऐसी बात हो तो जहाँ पर भी मौका मिल जाए तो वहाँ नमाज पढ़ लो और मिस नहीं करना। अल्लाह ताला तौफीक अता फरमा दे, और बाकी बातें फिर इंशाल्लाह मैं आपसे खत के ज़रिए कर लूँगा। السلام علیکم حضرت. آج مولانا مکی جازی صاحب کا ایک جواب سنا کہ لڑکی والوں کی طرف سے کھانا کھانا حرام ہے, جبکہ برات کا کھانا لڑکی کے والدین کرتے. اس پر رہنمائی فرما دے, اس ماضی کی غلطی کا ازالہ کیسے کرے, مجھے بہت پریشانی ہوئی. ماشاءاللہ پریشانی پہ تو مبارکباد ہو, اللہ تعالیٰ آپ کو مزید خیر کی طرف رجوع کرنے کی توفیق عطا فرمائے. اور یہ بات صحیح ہے کہ شادی میں لڑکی کے طرف کے کھانے کی کوئی ویلیو نہیں ہے, کوئی حیثیت نہیں ہے. اصل میں برات بذات خود کوئی چیز نہیں ہے, یہ شادی کے لوازمات میں سے نہیں ہے. ہوتا یہ تھا کہ پہلے وقتوں میں جب دوسرے جگہ پر یعنی دلہن کو جانا ہوتا تھا تو رات کے وقت ہی اکثر جاتے تھے, اور رات کے وقت ڈاکوؤں کا خطرہ ہوتا تھا اگر دور جانا ہوتا تھا. تو اس کے لیے کچھ ہٹے کٹے جوان ساتھ ہوتے تھے, مطلب ڈانگ لیے ہوئے یا جو بھی ان کے پاس ہوتا تھا وہ ان کے ساتھ ہوتے تھے. وہ اصل میں برات والی بات تھی, ان کے لیے کھانا بھی ہو سکتا تھا کیونکہ وہ تو باڈی گارڈ تھے, تو لہٰذا مطلب اس میں تو کوئی اب تو یہ سب ایک رسم بن گیا ہے, اور بالکل پاس ہی گھر ہوتا ہے اس میں بھی برات ہوتی ہے. ہاں جی, تو اس برات کی کوئی ویلیو نہیں ہے, لہذا اس کے کھانے کا بھی کوئی چیز نہیں ہے, رسم ہے. تو رسمی چیزوں کو چھوڑنا چاہیے. بہرحال ابھی آپ کو چونکہ تنبیہ ہو گئی ہے تو اس کا گزشتہ پہ توبہ ہے, آئندہ کے لیے احتیاط کرے ایسے کھانے سے, اللہ جل شانہ توفیق عطا فرما دے. السلام علیکم شاہ صاحب, میرا مجاہدہ 40 دن تک تکبیر اللہ سے نماز پڑھنا تھا, محض اللہ کے فضل و کرم سے آج مکمل ہوا. یہ سلسلے کی برکت ہے کیونکہ اس سے پہلے مجھے یاد نہیں ہے کہ مسلسل 5 نمازیں مجھے جماعت کے ساتھ نصیب ہوئی ہوں. آج اللہ کے فضل سے 40 دن پہلا نماز مکمل ہوئی, الحمدللہ. یقیناً اس کی فضیلت بھی ہے, اس کے بارے میں اجر بھی جو بتایا گیا ہے, دو پروانے مل جاتے ہیں, ایک نفاق سے بری ہونے کا اور ایک جہنم سے خلاصی کا. تو اللہ کا شکر ہے آپ کو اللہ تعالیٰ نے توفیق دے دی, تو اس پر آپ مبارکباد کے مستحق ہے. لیکن ابھی تکبیر اللہ کا اہتمام جاری رکھنا ہے کیونکہ یہ اسی کے لیے ہوتا ہے تاکہ آپ کو اس چیز کے ساتھ دل لگا ہو جائے. 40 دن میں ایک بڑی تبدیلی آتی ہے انسان میں, تو 40 دن جب انسان کوئی کام کرتا ہے تو اس کے لیے وہ کام آسان ہو جاتا ہے. تو ابھی چونکہ آپ کے لیے ممکن ہو گیا ہے تو آپ اس کو جاری رکھیں کہ تکبیر اللہ کے ساتھ آپ نماز پڑھتے رہیے, اللہ جل شانہ اس کی توفیق عطا فرماتے رہیں ہم سب کو, ہمارے سلسلے کے سارے ساتھیوں کو, بلکہ تمام مسلمانوں کو. یا اللہ یا کریم. جی میرے وظیفے کی مدت پوری ہوئے, 6,500 اس میں ذات دیا تھا وہ مکمل کیا. مجاہدہ یہ تھا جب عورتوں کی آپس میں بحث ہو رہی ہو تو خاموش ہونے کے بعد ان کو بتانا ہے کہ غلط کہا یا درست کہا. سبحان اللہ, بالکل ٹھیک, یہ آپ نے بالکل صحیح کیا. اب کم از کم اس مجاہدے سے جو فائدہ ہے اس کو حاصل کرنے کی کوشش کر لے, اور اس کے بارے میں آپ نے رپورٹ بتانے کہ اس آپ نے کیا فائدہ حاصل کیا. تو ابھی جو اس مزاج کا ذکر ہے وہ 7,000 کر لیں. السلام علیکم حضرت جی, میرا نام فلاں ہے اور پنڈی سے ہوں. اللہ پاک سے دعائیں کہ پاک آپ کا سایہ اپنے سلسلے والے میرے سلسلے والے پہ ہمیشہ قائم رکھے, اور دین کی راہ میں اللہ پاک آپ کی تمام کوششوں کو قبول فرمائے, آمین. اور دین و دنیا دونوں کی بلائی اللہ تعالیٰ آپ کو نصیب فرمائے, آمین. حضرت جی میرے لطائف جو آپ نے دیے تھے, لطیفہ قلب و لطیفہ روح جن کی مقدار 10 منٹ تھی, اور لطیفہ سر جس کی مقدار 15 منٹ تھی, مکمل ہو گیا 1 ماہ. ان کا الحمدللہ تینوں لطائف محسوس ہوتے ہیں, مزید رہنمائی فرمائے ماشاء اللہ. ابھی آپ اس طرح کریں کہ تینوں لطائف پر, انہیں لطیفہ قلب روح اور سر پر 10-10 منٹ, اور لطیفہ خفی پہ 15 منٹ آپ شروع فرما لیں 1 مہینہ. اب لطیفہ قلب, لطیفہ روح, لطیفہ سر پر 10-10 منٹ, اور لطیفہ خفی پر 15 منٹ, یہ انشاءاللہ 1 مہینہ کرے گی. اپنے میں یہ مرض پاتا ہوں کہ ماضی کے اپنے فیصلوں پر قلق ہے, اب ان کے بارے میں کیا سوچ اپنائی جائے کہ اطمینان ہو جائے؟ کیا تقدیر پر ڈال سکتے ہیں کہ اپنے پچھلے اعمال کی نحوست جاری رہی؟ نہیں, انسان جب بھی توبہ کرتا ہے تو ایسا ہے جیسا کہ اس نے وہ گناہ کیا نہیں. سو سوچ کا بھی یہ معاملہ ہے. غلط سوچوں پر توبہ اور استغفار سے وہ چیزیں ختم ہو جاتی ہیں, باقی اس کا اثر جاری رہ سکتا ہے, لیکن اثر کو دھونے کے لیے پھر محنت ہوتی ہے. سب سے پہلے جو اس میں جو محنت ہے وہ یہ ہے کہ اصل میں ایسی چیزوں میں قیمتی چیز جو سب سے زیادہ قیمتی چیز ہے وہ اس کا تجربہ ہے. یعنی آپ کو تجربہ ہو گیا کہ ان چیزوں کی کیا ہے, مطلب حیثیت ہے. لہٰذا آئندہ کے لیے اس تجربے سے کام لیں, اور جو فیصلے آپ نے غلط کیے ہیں اس میں غلطی کے بنیاد پر جو آپ کو پتہ چل گیا کہ غلطی تھی, آئندہ اس غلطی سے اجتناب کیا جائے. اور جو اچھے فیصلے آپ کے کیے تھے آپ نے کیے تھے اس کا بھی تجربہ ہو گیا, اس سے بھی آپ فائدہ اٹھائیں, بجائے اس کے کہ آپ اس پر سوچتے رہیں. جو غلط فیصلے ہوئے ہیں اس کو اس پر استغفار توبہ, اور جو اچھے فیصلے ہوئے اس پر اللہ پاک کا شکر, اور آئندہ کے لیے اس تجربے سے فائدہ اٹھانا جو آپ کو دونوں طرف ہو چکا ہے. غلط فیصلوں کا بھی تجربہ ہوا ہے اس سے بچنا, اور صحیح فیصلوں کا بھی تجربہ ہو گیا ہے اس سے فائدہ اٹھانا. السلام علیکم ورحمۃ اللہ. اللہ پاک کا نہایت کرم اور شکر ہے کہ ہم آپ کے ساتھ ہیں. حضرت جی, کچھ عرصے سے یہ حالت ہے کہ نماز کے لیے اگلے صف میں کھڑا نہیں ہو پاتا. کوئی اصرار کر کے یا پھر نمازی کم ہو تو مجبوراً پہلے صف میں کھڑا ہونا پڑتا ہے, ورنہ کوشش پچھلی صف کی ہوتی ہے. لگتا ہے کہ میری وجہ سے باقی لوگوں کی نماز خراب یا رد نہ ہو, حالانکہ اللہ پاک تو علیم و بصیر ہے. ہمارا آفس اب دوسری جگہ منتقل ہو گیا ہے جہاں نزدیک کوئی مسجد نہیں, اس لیے آفس میں ہی نماز پڑھتے ہیں. اب مسئلہ یہ ہے کہ جماعت پڑھانے والا کوئی نہیں ہے, اور مجبوراً مجھے جماعت پڑھانی پڑتی ہے جو میں نہیں چاہتا کہ پڑھاؤں. اب ایک طرف جماعت کی سعادت سے محروم نہیں ہونا چاہتا, دوسری طرف جماعت پڑھانا نہیں چاہتا, اس میں کیا کروں؟ آسان بات ہے, خود سے کبھی یہ شوق نہ کرے کہ آپ جماعت پڑھائیں, اور جب آپ کو آگے کیا جائے تو انکار نہ کرے. اگر اس کی شرائط پورے, شرائط سے مراد یہ ظاہری شرائط, باطنی شرائط کا تو اللہ کو علم, لیکن ظاہری شرائط پوری ہونی چاہیے. مثال کے طور پر اگر جہری نماز اور اس طرح ہو تو اس میں جو ہے نا اس کی تلاوت اور تمام چیزیں صحیح کر سکتا ہو, شریف طور پر جو ہے نا مطلب اس کی جو پورے ہوں شرائط. تو اگر ایسا ہے تو پھر باقی بات جو ہے وہ تو انسان اگر بالکل اپنے اوپر اعتماد ہو تو بڑے سے بڑے بزرگ کو بھی اپنے اوپر اعتماد نہیں ہوتا, بلکہ جتنا زیادہ بزرگ ہوگا وہ اپنے آپ کو اتنا ہی کم سمجھے گا, تو پھر تو کوئی بھی نماز نہیں پڑھائے گا. ہاں جی, لیکن یہ بات ہے کہ نماز تو پڑھانی پڑتی, بس جماعت نماز کا اہتمام کرنا ہوتا ہے. لہٰذا اگر آپ خود چاہتے ہیں تو غلط ہے, اور اگر وہ آپ نہیں چاہتے دوسرا آگے کرتے ہیں تو آپ آگے ہو جائیے, اور اللہ پاک کے بھروسے پر نماز پڑھیں, اور انشاءاللہ اللہ پاک آپ کو بھی اس کا فائدہ پہنچائے گا. باقی بعض حضرات مجھے سلام بھیج دیتے ہیں, السلام علیکم, اور وہ بھی پورا نہیں, اے او اے, السلام علیکم. تو یہ اتنے بڑی نعمت سے محرومی والی بات ہے کہ آپ اللہ پاک کا نام لکھ رہے ہیں, السلام السلام جی اللہ کا نام, تو محرومی نہیں ہونی چاہیے. درود شریف میں جو سواد لکھتے ہیں, پہلی دفعہ جس نے کیا تھا تو اس کا ہاتھ گل گیا تھا, پہلی دفعہ جس نے سواد لکھا تھا صلی اللہ علیہ وسلم کی جگہ, کیونکہ درود پاک سے اعراض ہے. اس بہانے سے درود پاک لکھنا نصیب ہو رہا ہے, بڑی بات ہے, آپ کے کاتے میں درج ہو رہا ہے. تو مفتی حبیب اللہ صاحب مدینہ منورہ کے, اس سے میں نے پوچھا کہ حضرت وصلی اللہ علی النبی الامی جو درود پاک ہے اس میں جو واقع لفظ ہے یہ تو اضافی لگ رہا ہے, اگرچہ حدیث شریف میں تو آتا ہے لیکن درود پاک تو ادھر سے شروع ہو گیا ہے. پھر میں, آپ دس نیکیاں کیوں اپنے آپ سے کم کر رہے ہیں, آپ کو دس نیکی زیادہ مل رہی ہے. تو یہ بات ہے کہ اس کو نوٹ کرنا چاہیے, اس لیے میں سب کے سامنے کہہ رہا ہوں تاکہ نوٹ کیا جائے. اے او اے لکھنے کی ضرورت نہیں ہے, بلکہ السلام علیکم لکھنا چاہیے. پھر اس میں تعارف نہیں ہے کہ کس نے سلام کیا, حالانکہ سلام جو ہے محبت کا اظہار ہے. تو محبت کا اظہار, محبت جس سے ہو اس کے کیا اس کے ساتھ اس کو اطلاع دینے کا حدیث شریف نہیں ہے, ہے نہیں ہے نا, کہ اگر آپ کو کسی کے ساتھ محبت ہو تو آپ اس کو بتا دیں. تو اس وجہ سے یہ مطلب اس طرح نہیں کہنا چاہیے. ہاں, اگر کوئی مسئلہ ہو تو مسئلہ بتا دی جائے, क्योंकि इससे तजस्सुस पैदा होता है कि आखिर किसने मुझे सलाम किया। तो अच्छी बात है सलाम करना, वालेकुम सलाम मैं कह दूंगा। लेकिन खत का ये दो बातें हैं कि सलाम मसनून से इब्तिदा किया जाए, और दूसरी बात है कि अपने तारफ के साथ हो कि मैं कौन हूँ। ये दोनों बातें खत के लवाजम हैं, बाकी बातें दरमियान में जो होंगे वो होंगी, हर एक के लिए अपनी अपनी है। लेकिन इतना कम से कम जिसको खत लिख रहे उसका हक है कि ये दो बातें कम से कम उसके लिए कर ले कि एक सलाम मसनून, और दूसरा ये सलाम मसनून नहीं है जो है, ये सलाम मसनून नहीं है। तो एक तो सलाम मसनून हो और दूसरा ये कि वो तारुफ साथ हो। अस्सलाम वालेकुम रहमतुल्लाह हज़रत जी, अल्लाह पाक आपको सलामत रखे और हमें आपका ज़ौकत नसीब फरमाए, अमीन। हज़रत जी सवाल ये कि जब लताइफ फ़आल हो जाते तो क्या यही जिक्र कल भी होता है? असल में जिक्र किसको कहते हैं, ये बहुत अजीब बात है लेकिन बुनियादी बात है, लेकिन पता नहीं लोगों को इसका एहसास नहीं है। जिक्र किसको कहते हैं? जिक्र याद को कहते हैं। मसल मुझे कोई याद है तो वही उसका मतलब जिक्र है। अब ये जो जुबानी जिक्र है ये उसकी इब्तदाई हैसियत है, इब्तदाई सूरत है। फिर इसके बाद जो जिक्र करने वाले जैसे जुबान है या उसकी तरफ तवज्जो है, जो दिल है या जहाँ से भी जिक्र कर रहे हैं तो उसका उसका ध्यान है कि उसकी तरफ, और फिर इसके बाद जिसका जिक्र कर रहे हैं उसका ध्यान, और वो असल याद है, वो असल याद है। हज़रत हाजी मदादुल्लाह मजर मक्की रहमतुल्लाह ने यह लिखा है कि इतना जिक्र करो, इतना जिक्र करो कि मस्कूर अल्लाह हो जाए, मस्कूर अल्लाह हो जाए। मतलब यह है कि अल्लाह आपको याद हो जाए, और असल याद ये है मर्रद अल्लाह तआला के सुभान अल्लाह सुभान अल्लाह सुभान अल्लाह उनके फिरासत के। असल जिक्र यह है कि आपसे गुनाह सरजद ना हो, असल क्योंकि गुनाह तब सरजद होता है जब इंसान गाफिल होता है, और जब गुनाह सरजद नहीं होता मतलब यह कि एहसास हो तो वो जाहिर है, क्योंकि गुनाह करना ये जिक्र के मुनाफी है, गफलत की तरफ है, तो गफलत नहीं होनी चाहिए। तो अब अगर लतीफ़े कल्बी का जिक्र है, यहाँ सिर्फ महसूस होना होता है लेकिन उसका जो असर है वो ये होता है कि इंसान का दुनिया से दिल कट जाता है, फिर उसको वापस लाना होता है। दुनिया में असल में दुनिया की दो हैसियत है ना, एक दुनिया की हैसियत ये है कि दुनिया के साथ मोहब्बत नहीं किया जाए क्योंकि फानी है, और दूसरी हैसियत यह है कि आखिरत की तैयारी की जगह है तो उसको इस्तेमाल किया जाए। अगर आप फानी होने के लिहाज आपके ऊपर इतना हावी हो जाए कि आप बिल्कुल ही उजी मअतल हो जाए तो इस तरह तो ठीक नहीं है ना, उजी मअतल तो नहीं है, उसके लिए तो नहीं है ना, बल्कि आपको कारामत बनाना है कि आप उसकी दुनिया के लिए तैयारी कर ले, तो इसके लिए फिर लतीफ़ा रूह पर मेहनत करनी होती है, वो आपको वापस लाते। बिल्कुल ऐसे ही हमारे साथ हुआ कि एक खातून थी, वो उसकी शादी हुई थी, नहीं नहीं उस कराची की शादी हुई थी, मुझे टेलीफोन के हजरत बड़ा मसला है, मेरा दुनिया से बिल्कुल जी कटा हुआ है, दुनिया में बिल्कुल वो नहीं है, दिलचस्पी नहीं है, मेरे ससुराल वालों को बड़ी फिक्र है कि क्या है, और ज़ाहिर होने भी चाहिए क्योंकि नई नई दुल्हन और दुनिया में दिलचस्पी नहीं हो तो ससुराल वालों को तो फिक्र होगी कि पता नहीं कि इसको क्या है, डिप्रेशन है क्या है, मसला क्या है, क्योंकि बाहर डिप्रेशन का भी यही होते हैं। तो मैंने कहा कि आपके लतीफ़े कल्ब कैसे चल रहे, कहते ठीक चल रहा है, मेरे लतीफ़े रूह कैसे चल रहे है, मैंने कहते ठीक नहीं चल रहा, मतलब वो नहीं इतना मसला, मैंने कहा लतीफ़े सिर कैसे चल रहा है, फिर मैं वो ठीक चल रहा है, मैंने कहा बस मतलब मालूम हो गया, मालूम हो गया। आप लतीफ़े कल्ब और लतीफ़े सिर पर जोर कम कर लें और लतीफ़े रूह पर बढ़ा दें, उसका मकदार मैंने बढ़ा दिया, बस चंद ही हफ्तों में हालात नॉर्मल हो गए हैं और माशाल्लाह वापस यानी उसने काम शुरू कर लिया। बस यही बात है। तो ये लताएफ का जो है मामला, ये वैसे नहीं होता, लोगों ने पता नहीं इसको क्या समझा हुआ है, इसके अपने अपने असरात हैं। तो असल जिक्र तो मैंने अर्ज कर लिया कि वो तो याद है, यानी इंसान को अल्लाह याद हो जाए। हाँ जी, बस कुरूनी अस्कुर को। तो हमारे यहाँ तो स्टेजेस हैं, पहले इंसान मतलब जो है ना वो जुबान, फिर इसके बाद दिल, फिर इसके बाद मस्कूर अल्लाह हो जाए, स्टेजेस है। लेकिन अल्लाह पाक के लिए तो स्टेजेस नहीं है। तो अस्कुर का मतलब क्या है, तो मैं याद रखूँगा, ठीक है ना। और हमारे ये कि आखिर स्टेज क्या है, अल्लाह को याद रखें, मैंने अल्लाह पाक में याद हो। तो ये मतलब है कि हम लोग को अल्लाह याद रहे, अल्लाह ताला नसीब फरमाए। अल्लाह अकबर। अस्सलाम वालेकुम रहमतुल्लाह। हज़रत जी, भतीजे का जिक्र ये, हज़रत जी मेरे भतीजे का जिक्र ये 200, 400, 600 और 1500 मरतबा अल्लाह अल्लाह, उनके लिए क्या हुक्म है? अभी इंशाल्लाह 2000 मत अल्लाह अल्लाह करेंगे। बाकी भाई भाभी और भतीजे, भाभी और भतीजों का जिक्र 2000 मरतबा अल्लाह अल्लाह एक महीने के लिए मुकम्मल हुआ। 10 मिनट का मराकबा दिल पर और 15 मिनट का लतीफ़ रूह पर एक महीने के लिए मुकम्मल हुआ। दिल में तो अल्लाह अल्लाह महसूस होता है, लतीफ़ रूह पर नहीं। एक भतीजी जिनको 3000 मरतबा अल्लाह का जिक्र 15 मिनट का मिल रहा था, उसको दिल पर, इसको दिल में अल्लाह अल्लाह महसूस होना शुरू हो गया अल्हम्दुलिल्लाह। ये असल में देखें ना, ये हम अल्हम्दुलिल्लाह इस बात का सबूत है। ये हम लोग जो ज़ुबानी जिक्र कराते हैं और फिर इसके बाद कल्बी जिक्र कराते हैं, ये असल में इलकाई तरीका है। हाँ जी, पहले लोग इनकासी तरीका इस्तेमाल करते थे, लेकिन वो आर्जी होता था, चले गए तो बस हट गए। हाँ जी, ये इलकाई तरीका है, ये ख़ुद से हासिल करना है। और ये जो ख़ुद से हासिल करते हैं, फिर वो छूटता नहीं है, फिर वो रहता है। तो इसके लिए फिर ये बात है कि ये तजर्बा में ऐसे हुआ कि बहुत से लोग कसरत जिक्र जब कर लेते हैं, उनका खुद बहुत लताइफ चल पड़ते हैं, उनको न किसी ने लताइफ के लिए कहा भी नहीं होता कि लताइफ क्या है, उनको लताइफ का पता भी नहीं होता, उनके लताइफ चल पड़ते। तो इसका मतलब है कि ये जो चीज़ है आपस में इंटरकनेक्टेड है। तो ये जो इलाज का तरीका, उसमें भी हमने ये शामिल किया है अल्हम्दुलिल्लाह कि ज़ुबानी जिक्र करा के फिर इसके बाद उनको लताइफ का जिक्र पिलाते हैं, तो जिनकी मुनासिबत होती है उनको फौरन शुरू हो जाते हैं अल्हम्दुलिल्लाह, इससे फ़ायदा होना शुरू हो जाता है। किसी को किस स्टेज पर, किसी को किस स्टेज पर, मतलब हो जाता है। तो अल्हम्दुलिल्लाह इनको भी हो गया, अल्लाह का शुक्र है अल्हम्दुलिल्लाह। अभी माशाल्लाह ये जो किया है 15 मिनट का मराके बाद शुरू हो गया है, तो अब इसको 10 मिनट कर लें और 15 मिनट के लिए उनको बता दें लतीफ़ रूह का इंशाल्लाह। और जो तो लतीफ़ रूह पर उसको फ़िलहाल जारी रखें, लतीफ़ रूह पे 15 मिनट की मतलब जो है ना वो दिल वाला 10 मिनट और लतीफ़ रूह 15 मिनट, ये एक महीना और जारी रखें ताकि लतीफ़ रूह पर भी ऐसे ही महसूस हो। या करीम। अस्सलाम वालेकुम रहमतुल्लाह वरकातुहू। हज़रत जी, मेरा जिक्र 200 मरतबा ला इलाहा इल्लल्लाह, 400 मरतबा ला इलाहा इल्लल्लाह, 600 मरतबा हक और 1000 मरतबा अल्लाह और 15 मिनट का मराकबा एक मकाम मुकामिल मराकबे में कुछ भी महसूस नहीं होता। अगर आप मेरे सवालों के जवाब बराह रास्त सुन रहे हैं, तो आपने इससे पहले भी सुना होगा कि ये जो हम लोग बढ़ा रहे हैं जिक्र अल्लाह अल्लाह, तो इससे ही माशाल्लाह मामला आगे चलता है। तो अब आप अल्लाह अल्लाह 1500 मरतबा करना शुरू कर लें। अस्सलाम वालेकुम रहमतुल्लाह वबरकातुहू। एक दोस्त मिजाज बखैर होंगे, जैसे कि मुफ्ती मोहम्मद शफी साहब ने तहसील कस्तुस्सबील में तौबा की जो तफसील लेके इन हुकूकुल्लाह हुकूक बात की अदायगी, अब मजीद हजरत वाला रमाई फरमाए ताकि मेरी मजीद तौबा तकमील हो जाए। इंशाल्लाह आपके साथ में फिर बाद में बात करूँगा। सवाल हजरत ख्वाजा अज़ीज़ुल्लाह मरज़ूम रहमतुल्लाह की गज़ल है, गठा उठती है तू भी खोल जुल्फ़े अम्बरीसा की, तेरे होते क्यों हो फलक से क्यों शर्मिंदा ज़मीन साकी। इस गज़ल का दूसरा शेर है, ज़बरदस्ती लगा दी आज बोतल मुँह से साकी ने, मैं कहता ही रहा हाँ हाँ नहीं साकी नहीं नहीं। अरे दूसरे शब्द शेर का मतलब बताएं, ये गज़ल उन्होंने अपने शेख मौलाना शफ़ी उल्लाह रहमतुल्लाह के बारे में फरमाई थी, बिल्कुल सही है। तो साकी का मतलब वही अपने शेख ही, ज़बरदस्ती मतलब यह है कि गोया कि मैं इस काबिल नहीं था लेकिन मुझे नवाजा, روحانیت کے ذریعے سے. اور یہاں شراب سے مراد یہی کیفیت ہے. تو کیفیت مطلب مجھ پہ طاری کروا دی, اور میں اپنے آپ میں برداشت نہیں کہہ رہا تھا کہ میں ہاں ہاں میں یہی کہتا رہا کہ نہیں ساقی مزید نہیں مزید نہیں, لیکن وہ مزید دیتے رہے. یہ اصل میں یہ بہت زبردست شعری مطلب جو ہے نا وہ ہے جوڑ ہے, ہاں ہاں اور نہیں نہیں کا. ہاں جی, میں کہتا ہی رہا ہاں ہاں, میں کہتا ہی رہا ہاں ہاں, نہیں ساقی نہیں ساقی. یعنی ہاں ہاں میں یہی کہتا رہا کہ نہیں ساقی نہیں ساقی, مزید برداشت نہیں مزید برداشت نہیں. ہاں جی, تو یہ بات ہے. السلام علیکم سر, میری بیٹی کا ڈیٹ آف برتھ 19 مئی 2019 ہے, دن اتوار, وقت صبح 5 بجے. میں نے اپنی بیٹی کا نام رکھنا ہے. یہ کوئی رمل والے مجھے سمجھتے ہیں ماشاء اللہ. ہاں جی بھائی, ہم اس آباد کو نہیں جانتے, یہ صابو والے لوگ ہم نہیں ہیں. کچھ لوگ ہمیں فون کرتے ہیں کہ حضرت یہ مسئلہ ہے یہ مسئلہ ہے, میرے والدہ کا یہ نام ہے میرا یہ نام ہے. تو میں اکثر عورتیں فون کرتی ہیں نا, تو میں اسے کہتا ہوں نہ تمہارے نام کی ضرورت ہے نہ تمہارے والدہ کے نام کی. ظاہر وہ تو عامل لوگوں کا کام ہوتا ہے, وہی مطلب وہ کرتے ہیں. ہم تو عامل تو نہیں ہیں, بلکہ عملیات سے دور بھاگنے والے لوگ ہیں. ہاں جی, عملیات کو ناجائز نہیں سمجھتے ہیں, صحیح طور پہ جو کرتے ہیں وہ صحیح کرتے ہیں, اچھا کرتے ہیں. لیکن اس میں غلط لوگ اتنے غالب ہو گئے ہیں کہ اب مسائل ہیں بہت زیادہ. تو اب ظاہر ہے ہم لوگ اپنے آپ کو تبدیل رکھیں, وہ اس کے لیے بڑے مجاہدے کی بھی ضرورت ہے. اور اب وکیل دے دینے کی, ہمیں جو کام سونپا گیا ہے وہ یہ کام نہیں ہے, تو ہم اپنے کام پہ زور دیں تو یہ اچھا ہے نا, بجائے اس کے کہ ہم دوسروں کا کام کریں. تو خیر بہرحال, یہ نام کا جہاں تک بات ہے, تو آپ ہمیں اگر یہ اتنا بتا دیں کہ آپ کے ہاں کون سے نام چل رہے ہیں پہلے سے, بس اتنا بتا دیں بچیوں کی, اس سے میں اندازہ لگا لوں گا انشاءاللہ کہ کون سا نام آپ کے لیے مناسب ہے. یہ کوئی غلط بات نہیں ہے, اس کے لیے میں خدمت کر سکتا ہوں اور کرتا رہتا ہوں. البتہ یہ ہے کہ حساب کتاب میں نہیں جانتا, اور نہ اس کے ذریعے سے میں حساب لگاتا ہوں. ایک مدرسے سے آیا ہے کہ ایک بچی ہے, تمام لتا پر 5 منٹ ذکر و مراقبہ تجلیات افعالیہ 15 منٹ کے لیے محسوس ہوتا ہے, سبحان اللہ. تو اب تجلیات افعالیہ کی جگہ صفات ثبوتیہ کا مراقبہ ان کو بتا دیجئے. 8 صفات ہیں, وہ آپ دیکھ لیں, میرے خیال میں ہمارے اس میں موجود ہیں. ہاں, جیسے سننا ہے, دیکھنا ہے, اور علم ہے, ہاں جی حی ہے. تو یہ مطلب 8 صفات جو ہیں وہ آپ اس کو کتاب میں, ہمارے کتاب میں دیکھ سکتے ہیں. طالبات کی چھٹیاں ہونے کی وجہ سے مزید طالبات کے اذکار کے بارے میں معلومات حاصل نہیں ہو سکے, اگر کسی کا ذکر پورا بھی ہوا تو چھٹیوں کے بعد ہی بتائی جائے گی. ٹھیک ہے, ظاہر ہے اس میں تو آپ معذور ہیں تو ہم بھی معذور ہیں. تو میرے خیال میں یہاں تو شاید پورے ہو گئے, واللہ اعلم بالصواب. اگر میرے بات یہ سن رہے ہیں اور کسی کا سوال کا جواب رہ گیا ہو تو مجھے ابھی میسج بھی کر سکتے ہیں اور فون بھی کر سکتے ہیں اگر کوئی رہ گیا ہو. بہرحال میرے اندازے کے مطابق جنہوں نے سوالات کیے تھے ان کو میں جواب دے چکا ہوں. مزید اگر کوئی ہو تو اب حاضرین ابھی سوال کر سکتے ہیں, وقت تھوڑا ہے, لیکن اگر کوئی کرنا چاہے تو کر سکتے ہیں.
حضرت جی, یہ جذب کے متعلق میرے ذہن میں یہ بات ہے, پوچھ لوں آپ سے کہ جذب کی جب تکمیل ہو جاتی ہے تو اس کی ظاہری علامت کوئی ہوتی ہے؟
ہاں ہاں بالکل, ظاہری علامت یہ ہوتی ہے کہ انسان والہانہ طور پر اللہ جل شانہ کو پانے کے لیے ہر محنت کے لیے تیار ہو جاتے ہیں, اور اسی کے لیے جذب ہے. یعنی سلوک یہی ہے نا, کیونکہ سلوک میں مشقت ہوتی ہے, اور مشقت کے لیے انسان آسانی کے ساتھ تیار نہیں ہوتا. اب یا تو یہ کہ شیخ کے ساتھ اتنی محبت ہو کہ وہ جذب کا کیا مقام ہو جائے, तो उसको तो जज्ब से गुजारने की जरूरत ही नहीं है। पहले वक्त में यही होता था कि शेख के साथ इतनी मोहब्बत होती थी कि वो के अगर वो जैसे मिसाल के तौर पर वो मुख्तलिफ वाक़ियात इस किस्म के हैं कि शेख के साथ मोहब्बत की वजह से लोग हर काम के लिए तैयार होते थे। तो जिस वक़्त वो ज़माना नहीं रहा तो फिर इस चीज़ को पैदा करने के लिए दूसरे ज़राए की ज़रूरत हुई और ये जज्बे वाले बात है। तो नक्शबंदी सिलसिले में इसलिए हज़रत तानवीर हुसैन ने जो फरमाया ना, बहुत ज़बरदस्त बात की है कि चिश्तिया सिलसिला खवास का है और नक्शबंदी सिलसिला आवाम के लिए ज़्यादा मुफीद है। नक्शबंदी सिलसिले वाले लोग शायद इस पर नाराज़ हो रहे हो कि देखा मैं आवाम का, लेकिन मैं कहता हूँ आवाम के लिए जो मुफीद है वो तो बहुत ज़्यादा अहम है। यानी मतलब ये कि सबके लिए मुफीद हो तो जो मुफीद होता है तो वो अच्छा होता है, क्या ख्याल है? खवास तो कोई कोई होगा ना, लेकिन आवाम तो बहुत सारे लोग हैं, तो सबके लिए अगर मुफीद है तो ये तो बहुत अच्छी बात है। तो उसकी वजह सिर्फ यही है कि खवास को इसकी ज़रूरत नहीं पड़ती, उनको पहले से ये चीज़ हासिल होती है, लिहाजा बड़ी सी बड़ी कुर्बानी दे देते हैं। वही हज़रत जो शेख अब्दुल कुदूस गंगूई रहमतुल्लाह अलैह का जो पोते का वाक़या है, अब उनको जो था तो ज़ाहिर है उसके लिए कितने कितने मुजाहदे करवाए थे और वो तैयार, तो बिल्कुल सब कुछ वो कर लिए। तो उनको जज़्ब की ज़रूरत ही नहीं थी, वो यही उनके लिए जज़्ब था कुछ अल्लाह पाक ने उनके दिल में डाल लिया था कि मुझे ये चीज़ हासिल करनी है। तो इसके लिए उन्हें हर तरह की कुर्बानी करने के लिए अपने आप को पेश किया। तो अगर कोई ऐसा है तो जिसमें जिस वक़्त ये चीज़ पाई जाए बस मज़ीद उनको फिर न लगाया जाए, क्योंकि मुराकबा तो ये तमाम चीज़ मकसूद नहीं है। वो असल में जब सलूक तय हो जाए फिर इसके बाद मुराकबात और हैं, वो और चीज़ है, हाँ जी वो फिर करते हैं। लेकिन ये जो इस किस्म के जो जिसको इलाजी मुराकबात हैं उनको ज़रूरत ही नहीं होती, बस उनको जब हासिल हो गया माशाल्लाह इतना जज्ब हासिल हो गया कि अब वो सलूक तय कर सकते हैं, तो सलूक तय कर ले और मुकाम नफ्स मुतमैन हासिल हो जाए, उसके बाद सलूक कैफियत एहसान हासिल करें, बस यही मुतालबा पूरा हो गया। अब तरीके साहब पे चले
अदर जी, ये जो पहले भी आपने फरमाया था यहाँ पे भी इसी मजलिस में कि जब इंसान का जज्ब मुकम्मल हो जाए तो उसको सलूक पे चला लेना चाहिए, लेकिन आजकल ये सिलसिला है कि असबाक पे ज़्यादा ज़ोर चल रहा है कि असबक सबक सबक, लेकिन इस तरफ तवज्जो नहीं है। इसके लिए आपने ये फरमाया था कि मकतूबा शरीफ में हज़रत ने कोई इशारा फरमाया है, तो वो मकतूब नंबर कितना है किसी को बंदा हवाले के तौर पर बता सके?
असल में हज़रत ने बहुत इशारे किए हैं, सिर्फ एक नहीं किया, लेकिन जो मानने वाले हैं वो मानते हैं। जैसे आपने उनको मान लिया, मुझे पता है क्योंकि आपने उनको मान लिया, जैसे मैंने आपको हकीकत के असल मतलब तसव्वुफ़ का क्या है कि अकायद की पुख्तगी और शरीयत पर मतलब जो है ना आसानी से चलने की वजह वो कैफियत हासिल हो जाए और बाकी दरमियान की चीज़ें जो है ना वो तो मैंने रज़ोक के लिए सुपुर्द कर दिया, ये रास्ते अतफार तरीक़त के वो हैं। आज तो हज़रत ने इस किस्म की बातें बहुत की है, बाकी ये जो चीज़ है वो तो अल्हम्दुलिल्लाह हज़रत ने हम तक ये बात पहुँचा दी थी कि असबाक पर ज़ोर ना दो, असबाक पर ज़ोर ना दो, उसके असर पे ज़ोर दो कि उसका असर क्या है, उसका फ़ायदा क्या है, मतलब उससे फ़ायदे को उठाओ। और ये असबाक पर ज़ोर देना ये बिल्कुल ठीक नहीं, मतलब लोगों ने जिस तरह उसको चैप्टर वाइज असबाक बना दिए ना कि असबाक को मुकम्मल होने को तकमील कहते हैं। खुद मुझे पता है, मैं यही मौला अब्दुल करीम साहब हमारे बुजुर्ग थे नक्शबंदी सिलसिले के, उनको हमारे साथ बड़ी अच्छी दोस्ती थी, तो वो जब जाते थे तो अपने साथी को मेरे हवाले कर लेते थे क्योंकि मैं उधर इतकाफ करता था। तो एक दिन उनके बेटे ने मुझसे कहा कि मेरे असबाक भी पूरे हैं। मैंने कहा माशाल्लाह बड़ी अच्छी बात है, ये ना आप क्यों कर दे, मुझे करना चाहिए था। मैंने कहा बिल्कुल ठीक है, आप करें बिल्कुल। तो लोग अपने आप को फिर कामिल समझने लगते हैं असबाक पूरे होने पर। अल्लाह ताला हमारी हिफाजत फरमाए, अल्लाह पाक हमारी हिफाजत फरमाए। बहुत असल में इस वक्त हम बहुत गंभीर हालात में हैं। इस वक्त लोगों ने क्या से क्या कर दिया, कादरी सिलसिले का साथ क्या कर दिया, चिश्तिया के साथ क्या कर दिया, नक्शबंदी के साथ क्या कर दिया। अब चिश्तियों हजरात ने तो ये कर दिया कि वो यहाँ तक कि उन्होंने कहा कि म्यूज़िक हमारे लिए जायज़ है, हलाल है, चिश्तियों के लिए। अब ये उनका मसला गलत, हमने चिश्तियों को देखा है ना, हैरान हो जाए मेरे शेख चिश्ती थे, बिल्कुल पेवर चिश्ती थे, अगर चीज आए थे उनको चारों थी लेकिन नस्बत के लिहाज से पेवर चिश्ती थे। तो हजरत से जो मैंने बैत किया तो दो चीज़ें बगैर किसी मेहनत के जो अल्लाह ताला ने मुझे हजरत की बैत से नसीब फरमाए थे, उनमें से एक चीज़ थी कि मुझे मौसीकी से सख्त नफरत हो गई। किससे बैत होने पर? एक चिश्ती बुजुर्ग बैत होने पर मुझे मौसीकी से इतनी नफरत हो गई कि मौसीकी बजने से मेरे सर में दर्द हो जाता। वो चूंकि उन दिनों बसों में तो मुझे स्टूडेंट था तो आने जाना होता था, तो उसमें तो रिकॉर्डिंग वगैरह होती थी, अभी होती है बसों में तो होती थी, तो यह है कि मेरे सर में दर्द हो जाता। तो मैं हजरत से मैंने बाकायदा अर्ज़ किया कि हजरत ये मसला है, तो उन्होंने फिर मुझे वजीफ़ा दे दिया कि वजीफ़ा कर लिया करो, तो इंशाल्लाह फिर अल्लाह पाक हिफाज़त फरमाएंगे। या हादी नूर ला हौला वला कुव्वत इल्ला बिल्लाह। हाँ जी, तो अब ये देखें एक और यूँ से ये मुझे मिला था कि लोगों से मैं गले नहीं लग सकता था, बिल्कुल नहीं। मकसद मेरी यह है कि ये चीज़ जो है चिश्तियों के साथ लोगों ने बांधी हुई है। निज़ामुद्दीन अवलिया रहमत के साथ क्या क्या बातें बांधी गई हैं, अमीर खुसरो रहमतुल्लाह अलैह मुसर शाह साहब रहमत एक दफ़ा बड़े दर्द से कहा, अफसोस इतने बड़े बुजुर्ग को लोगों ने डूम बनाया। हाँ जी, तो अब ये मज़ारे मतलब है कि ये चिश्तियों का मसला है, कादरी सिलसिले का ये आप जरा देखें, यानी सुलाते गौसिया तक मतलब जो है ना उन्होंने शुरू कर लिया। हालांकि हज़रत शेख अब्दुल क़ादिर जिलानी रहमतुल्लाह तौहीद में इतने ज़्यादा पक्के हैं कि उनको मुतशद्दिद कहा जा सकता है, इन मतलब तशद्दुद क्या था। आप हजरत की किताब का पहला वर्क उन्हें तो तालिबीन का हटा दें, फिर इन लोगों से कह दें कि ये पढ़ो, ये क्या है, किसका है, तो कहें ये वहाबी का। इतने सख्ती मतलब हजरत में मतलब जो है ना वो तौहीद के बारे में, और उनके साथ लोगों ने क्या क्या बातें बनाई। तो ये मसला, और ये सुरवर्दी सिलसिले के साथ मलंगों ने अपने आप को मान ली, उनका जिक्र हक अल्लाह अक्सर मलंग करते नहीं कर रहे तो ये निज़ाम सारा गड़बड़ हो गया है। इस वजह से हम अल्लाह करे कि इसमें कामयाब हो जाए कि इन बुज़ुर्गों की जो असल मेहनत है वो सामने लाए। इस पर मैंने एक बहुत दुख भरी गज़ल लिखी है, दुख भरी गज़ल इतनी दुख भरी गज़ल थी कि जिस लिखते लिखते वक्त मैं रो रहा था। हाँ जी, इन मतलब ये गिरफ्त सफ़र में था, मैं चल जा रहा था, लिखते लिखते मैं रो रहा था। तो वो फिर ये एक साहब ने फिर पढ़ा है, वो मैं आपको बताता हूँ। क्या कहूँगा, ये एक हमारे एक साथी हैं, इंग्लैंड के साथी है, मौलाना है, उन्हें बड़ा अच्छा पढ़ा है माशाल्लाह, मोहब्बत से पढ़ा है। और जब हम गए थे इंग्लैंड तो वो हमारे साथ होते थे, तो जहाँ भी जाते थे उसको पढ़ते थे, जहाँ भी जाते थे तो मतलब उसको पढ़ते थे।
काश दिल में जाए मेरा सोस उठाने के लिए, और जो है पैगाम उसको पहुँचाने के लिए, काश दिल में जाए ये के अल्लाह के अलावा कोई भी मकसूद ना हो।
ये तसव्वुफ की बुनियाद है या नहीं, इसके अलावा हम क्या कर रहे
हैं? इसमें मिट जाए ये ही एक बात बताने के लिए, जो के अल्लाह के फजल से है बुजुर्गों से मिला, दिल में पोशीदा पड़ा जो है خزانے کے لیے.
یہ جو اسباق والی بات ہے ان میں ظاہر ہے اس قسم کی کئی بات ہے.
کاش دل مل جائے اپنی جو آواز ہے کمزور ہے پہنچے کہاں یہ کلام الہامی آمد کے سنانے کے لیے جذب کے دم سے سلوک تے ہو دمادم سب کا اب جذب سے سوختہ سلوک کے واسطے اٹھانے کے
بہت بڑا قدم اللہ تعالیٰ نصیب.
کاش دل مل جائے قلب و نفس عقل کو درست کرنے کے واسطے ہے سولو.
زیر اللہ
جب ہو یہ درست صرف اللہ پہ چلانے کے لیے قیمتی راستہ بزرگوں کا ہوا بنجر جو تھا آہ و ہمت سے اسے سرسبز بنانے کے لیے. کاش دل مل جائے بستری کا نبی پر ہو خدا کے ہونے کو.
پہلی بات یاد رکھے کہ اللہ کے لیے سب کچھ کرنا, اور دوسری بات طریقہ نبوی پر, اسی پہ بات ختم ہو جاتی ہے. لا الہ الا اللہ محمد رسول اللہ.
سر اللہ بس یہ ایک بات سمجھانے کے لیے عشق کی وہ آگ سلاسل کی امانت جو ہے پاس لے کے یہ شبیر دلوں کو ہے جلانے کے لیے. کاش دل مل جائے.
یہ مطلب اصل بات بس اتنی سی ہے, جو چیستان بنایا گیا تھا پتہ نہیں کیا پتہ نہیں کیا پتہ نہیں کیا, اس سے زیادہ کوئی بتائے, اگر اس سے زیادہ کوئی ہو تو ہم یار بتا دیں, ہم کہہ دیں گے کہ بھائی ہمارے قابر تو اتنے ہی کہتے ہیں, سب قابر ہی کہتے ہیں. خواجہ مجھ دین چیز شیخ بیرحمد سے بھی یہی تک کہتے ہیں, حضرت شیخ عبدالقادر جیلانی رحمۃ اللہ بھی یہی کہتے ہیں, حضرت مجد الفسانی رحمۃ اللہ بھی یہی کہتے ہیں, حضرت خواجہ بہاء الدین نقشبندی رحمۃ اللہ بھی, یعنی حضرت بہاء الدین نقشبندی رحمۃ اتنا واضح طور پہ کہا ہے کہ جو سنا اور جو دیکھ وہ سارا کیسا. ہاں جی, تو سب نے یہی باتیں کی, لیکن ان باتوں کی طرف دھیان نہیں ہے. وہ جو اضافی باتیں ہیں جو طریقت سے تعلق رکھتی ہے, مطلب گویا کہ اس عملے کے راستے کی باتیں ہیں وہ, جیسے مثال کے طور پر لاہور میں نے جانا ہے تو راستے میں نے بہت کچھ دیکھا, لیکن کیا میں لاہور جا کر اپنا کام کروں گا یا ان باتوں کو دیکھوں گا؟ میں نے تو اپنے کام کرنے میں تو ادھر کے بارے میں غور کرنا ہے سب کچھ, تو اب یہ راستے ہی کی باتیں میں کرتا رہا ہوں کہ میں نے فلاں چیز دیکھی, میں نے فلاں چیز دیکھی, میں نے فلاں چیز دیکھی. تو اگر مجھ سے کوئی پوچھے اچھا لاہور جا کر وہ کام بھی کر لیا, کہ اچھا وہ بھی کرنا تھا, تو ظاہر ہے پھر ظاہر ہے میری کیا حالت ہوگی. تو بس یہی اصل میں مسئلہ ہے تصوف کے ساتھ, آج کل یہی ہوا ہے. اللہ تعالیٰ ہماری حفاظت فرمائے. لا الہ الا اللہ, 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 لا إله إلا الله 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 محمد رسول الله لا إله إلا هو 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 اللهم صل على سيدنا محمد حق 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 اللهم صل على سيدنا مولانا محمد بارس الله 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 अल्लाह 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 اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب ربنا اغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار اللهم اجعلني صبورا واجعلني شكورا واجعلني في عين صغيرا وفي عين الناس كبيرا اللهم ضع في أرضنا بركتها وزينتها وسكنها ولا تحرمني بركة ما أتيتني ولا تفتني فيما أحرمتني اللهم أحسنت خلقي فأحسن خلقي واجب عيز قلبي واجرني من وضرات الفتن ما حيتنا اللهم لكن حجة الإيمان عند الممات ربي أسألك خير ما في هذا اليوم خير ما بعد اللهم إني أسألك خير هذا اليوم فتح اليوم هذا اليوم فتح ونصر ونور وبركة ودعاء اللهم إني أسألك العفو والعافية في ديني ودنياي وأهلي ومالي اللهم استر عورتي وأمن روعتي اللهم احفظني من بين يدي ومن خلفي وعن يميني وعن شمالي ومن فوقي وعوذ بعزمتك أن أغتال من تحتي يا حي يا قيوم برحمتك استغيث اصلح لي شاني كله ولا تكلني الى نفسي طرفه عين اسالك بنور وجهك الذي اشرقت له السماوات والارض وبكل حق ولك وبحق السائلين عليك ان تقيلني وان تجيرني من النار بقدرتك اللهم جل وعلا هذا النهار صلاح واوسطه فلاح واخر نجاح اسالك خير الدنيا والاخره يا ارحم الراحمين اللهم اغفر لي ذنبي واختي الشيطاني وفكري عني وسق الميزان وجلني في الذين الاعلى اللهم اكني عذابك يوم تبعث عبادك اللهم رب السماوات السميع وما ضلت ورب الارضين وما قلت ورب الشياطين وما ضلت كل جار من شر خلقك اجمعين يفرض علي احد منهم وهي تغاز جارك وتبارك اسمك لا اله الا انت لا شريك لك سبحانك اللهم اني استغفرك لذنبي واسالك رحمتك اللهم اغفر لي ذنبي واسلي في داري وبارك لي في رزقي اللهم اجعلني من التوابين واجعلني من التطهيرين اللهم اغفر لي وارحمني اللهم اغفر لي واهدني وارزقني وعافني واهدني لما اختلف فيه من الحق باذنك اللهم اجعل في قلبي نورا وفي بصري نورا وفي سمعي نورا وعن يمين نورا وعن شمال نورا وخلفي نورا من امامي نورا وجنبي نورا وفي اسبي نورا وفي لحمي نورا وفي دمي نورا وفي شعري نورا وفي بشري نورا وفي لساني نورا وجل في نفسي نورا وعازمني نورا وجلني نورا وجل من فوقي نورا ومن تحتي نورا اللهم اعطي نورا اللهم افتح لنا باب رحمتك وسهل لنا باب رزقك اللهم اعصمني من الشيطان اللهم اني اسالك من فضلك اللهم اغفر لي خطايا ذنوبي كلها اللهم انعشني واهيني وارزقني واهدني لصالح اعمالي والاخلاقي انه لا يهدي لصالح ولا يصرف السيئه الا انت اللهم اني اسالك رزقا طيبا وعلما نافعا وعملا متقبلا اللهم اني عبدك وابن عبدك ومن نعمتك ناصيت بيدك ماض في ماض في حكمك وعدل في قضاءك اسالك بكل اسم ولك سميت به نفسك او ازلت في عذابك او ازلت في كتابك او علمت احدا من خلقك واستاثرت في علم الغيب عندك انت جل القران العظيم ربيع قلبي ونور بصري وجلاء حزني وذهب همي اللهم اله جبرائيل وميكائيل واسرافيل واله ابراهيم واسماعيل واسحاق عافني ولا تسلطنا احدا من خلقك علي بشيء لا تقضي لي به اللهم اكفني بحلالك عن حرامك واغنني بفضلك من سواك اللهم انك تسمع كلامي وترى مكاني وتعلم سري وعلانيتي لا يخفى عليك من عليك شيء من امري وانا البائس الفقير المستغيث المستجير المبشر المشفق المقر المعترف بذنبي اسالك مسألة المسكين وابتهل اليك ابتلاء الموزن بالذليل وادعوك دعاء الخائف الضرير ودعاء من اخذت لك رقبته وفاضل لك عبرته وزل لك جسم ورغم لك انفه اللهم لا تجل بدعائك شقيا وكن برفق رحيما يا خير مسؤولين يا خير موتين اللهم إليك أشكو ذوف قوتي وقلة هيلتي وأماني على الناس يا أرحم الراحمين إلى من تكلني لا أدوم يتهجمني أم إلى قد ملكت أمري لم تكن ساقطا علي فلا أبالي غير أنفذة أفسولي اللهم إنا نسألك قلوبا وهبات مخبتة منيبة في سبيلك اللهم إني أسألك إيمانا يباشر قلبي ويقينا صادقا حتى أنا أعلم أنه لا يسيبني إلا ما كتبت لي ورزم من المشهد بما قسمت لي اللهم لك الحمد كالذي تقول وخيرا مما نقول اللهم إني أعوذ من كرات الأخلاق والأعمال والأهواء ولا دعاء ونعوذ بك من شر ما استعاذ من نبيك محمد صلى الله عليه وسلم ومن جار السوء ومن في دار المقامة فإن جار البادية يتحول وغلبة العدو وشماتة الأعداء من الجوع فإنه بئس الضجيع ومن الخيات فبئس البطانة ونرجع إلى أقابنا وتفتن عديننا أو من الفتن ما ظهر منهما بطن ومن يوم السوء ومن ليلة السوء ومن ساعة السوء ومن صاحب السوء وتقبل هذه الدعوات فيك محمد أشرف علي وعبد واسم محمد مصطفى محمد علي محمد الشفيع وعبد الماجد مولانا محمد أشرف سليماني مولانا محمد زكريا وصوفي محمد إقبال مدني وسيد علي شاه وسيد تسمى وسيد تنظيم الحق رحمة الله عليهم وفي حقي وجميع المتعلقين وفي حق أبائهم وأمهات المجرمين والمؤمنات وصلى الله تعالى سيد الكائنات وأكرم المخلوقات صلاة تسبق الآيات ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.